आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। परमेश्वरले भन्नुभएको छ, तिमीहरूका कानले सुन्नेछौ, बाटो यही हो, यसैमा हिँड। श्रोता, आशाको बाणी कार्यक्रमले हामीले चुन्नु पर्ने बाटोको विषयमा, हामीले हिँड्नु पर्ने बाटोको विषयमा जानकारी गराउने गर्दछ। धेरै धेरै बाटाहरूको बीचमा कुन चाहिँ बाटो रोज्ने भनेर अल्मलिएको मनलाई परमेश्वर तर्फ फर्काउन, परमेश्वरको सत्यतालाई बुझ्न आशाको बाणी कार्यक्रम नियमित सुन्नुहोस्। तपाईँले सही बाटो, सत्य जीवन र प्रभु येशू ख्रीष्टलाई भेट्नुहुनेछ। आउनु श्रोता, हामी हाम्रो मुख्य कार्यक्रममा जानु अगाडि आज पनि सुन्नेछौ यो मधुर ख्रिस्टीय भजन। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो क्रिस्टीय अभिवादन साथ म तपाईँहरूको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको बिचमा उपस्थित भएको छु। मलाई आशा छ तपाईँ नियमित रूपमा हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ, अरूलाई पनि सुन्नको लागि प्रोत्साहन गरिरहनु भएको छ र तपाईँले परमेश्वरबाट प्रशस्त आशिषहरू प्राप्त गर्दै हुनुहुन्छ। आजको कार्यक्रमलाई पस्कनुभन्दा पहिले आउनुहोस् हामी परमेश्वरमा अगुवाईको लागि प्रार्थना गर्नेछौँ। जीवी जिउँदो महान दयालु परमेश्वर प्रभु यीशु, हामी धन्यवादी छौँ यो जीवनको लागि र यो अवसरको लागि। प्रभु, यो रेडियो कार्यक्रमलाई विशेष गरेर हामी तपाईँको हातमा राख्दछौँ, यसलाई तपाईँको राज्य महिमाको प्रचारको खातिर यो देश र सारा संसारमा प्रयोग गर्नुहोस्। सुन्ने श्रोताहरूको साथमा तपाईँ हुनुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता साथी, कुनै ठाउँमा एउटा बाबु थियो। उसले आफ्ना नानीहरूलाई आफ्नो कल्पनाभन्दा बढी माया गर्थ्यो। जब उसँग केही समय हुन्थ्यो, ऊ भिन्न किसिमले सपना देख्थ्यो। आफ्ना नानीहरूलाई आफ्नो प्रेमलाई, आफ्ना नानीहरूमा आफ्नो प्रेमलाई बाँड्ने, त्यसको निम्ति राम्रो उपहार उनीहरूलाई दिन ऊ चाहन्थ्यो। त्यसको खोजीमा ऊ सधैँ रहन्थ्यो। एक दिन ऊ आफ्नो मनपर्ने कुर्सीमा जब बस्यो, उसले आफ्ना नानीहरूलाई विशेष उपहार दिने निर्णय गर्यो र उसले आफ्नो कापीमा ती कुराहरू लेख्न थाल्यो र ती उपहारहरूलाई ऊ विशेष किसिमले प्याक गर्न चाहन्थ्यो वा बेर्न चाहन्थ्यो। ऊ चाहन्थ्यो उसले दिएका उपहारहरूलाई उसका नानीहरूले सदा सदा सम्झिरहन् र त्यो उसको उनीहरूप्रतिको प्रेमको उत्कृष्ट नमुना बनोस्, ताकि उनीहरूको जीवन खुसी, आनन्द र राम्रो स्वास्थ्यले भरिएको होस्, ताकि उनीहरूले आफ्नो पिताको स्वच्छ र महिमित प्रेमलाई अनुभव गर्न सकुन्। ऊ त्यो कुरा आफ्ना नानीहरूलाई दिन चाहन्थ्यो, जुन कुरा उनीहरूले भित्रैबाट ग्रहण गरून् र त्यसलाई बारम्बार हेरून् भन्ने उसको चाहना थियो। ऊ चाहन्थ्यो उसले दिएको उपहारद्वारा उनीहरूले अरू मानिसहरूलाई खुसी पार्न सकुन् र अन्त्यमा त्यो उपहार अनन्तसम्म रहोस्, किनकि त्यसले उसको प्रेम कति गहिरो र दह्रो छ भने अरूले बुझुन्। उसको मनमा भएको उपहार हिराले लिन सक्दैन थियो, किनकि हिरा एक दिन हराउन सक्छ र चोरिन पनि सक्छ। नयाँ कपडाहरू त्यो पनि हुँदैन, किनभने नयाँ कपडाहरू एक दिन पुरानो हुन्छ र फाट्छ। नयाँ कार पनि हुँदैन, किनकि त्यो एक दिन पुरानो हुन्छ। उक्त उपहार छान्नु त्यति सजिलो थिएन श्रोता, जसद्वारा उसले आफ्नो प्रेम प्रकट गर्न सकोस्। जुन कुरा उसको हृदयबाट आएको छ वा निस्केको छ उसलाई थाहा छ। उनीहरूलाई उसले सदा सदा प्रेम गर्छ। उनीहरूले गरेको कुनै पनि भूललाई ऊ क्षमा दिन सक्छ। उनीहरूको निम्ति संसारको अन्त्यसम्म जान सक्छ र त्यसभन्दा माथि आफ्नै जीवन दिन ऊ पछि पर्दैन। उसलाई थाहा छ कि उसले आफ्ना नानीहरूलाई गरे जति प्रेमको आधा प्रेम पनि संसारका मानिसहरूले गर्न सक्दैन। उसको उपहार पनि त्यस्तै हुनुपर्छ र त्यो उपहार पूर्ण र सही हुनुपर्छ। यी विचारहरूलाई मनमा खेलाउँदै ऊ पुनः कुर्सीमै बसिरहन्छ। उसले आफ्ना नानीहरूको फोटो टेबलको बिचमा राख्छ र उनीहरूको जीवनको विषयमा कल्पना गर्न थाल्छ र कलम लिएर कापीमा लेख्न थाल्छ। उसलाई दुःख लाग्छ कि उसको छोरो धेरै व्यस्त भएकोमा र उसले उसँग समय बिताउन नपाएको र उसको स्वास्थ्यको उसलाई चिन्ता हुन्छ। उसकी छोरीलाई आफ्नै विषयमा सोच्ने समय छैन, उनी आफ्नो काममा अति व्यस्त छिन्। उनको जीवनमा उनलाई आराम चाहिएको छ र आफ्नो जीवनको विषयमा उनलाई सोच्ने समय चाहिएको छ। यदि उनको काममा उनले एक दुई दिन विश्राम पाइन् भने उनी धेरै खुसी हुने थिइन् भनेर ऊ सोच्छ। उसका नानीहरूको उसँग समय बिताउने फुर्सद छैन, त्यसकारण उसको लागि उनीहरूमा आफ्नो प्रेम देखाउन बाँड्न धेरै कठिन भएको छ। ऊ चाहन्छ उनीहरूले आफ्नो समय उसँग बिताउन् कुनै चिन्ता र फिक्री बिना, जुन उनीहरू सानो हुँदा उसले उनीहरूसँग बिताउने गर्दथ्यो। तब उसले उनीहरूलाई आफ्नो कल्पनाको प्रेम भन्ने थियो र उनीहरूको कुरा सुन्ने थियो। उनीहरूसँग हिँडेर लामो यात्रामा जाने थियो र केही समय भए पनि सुन्दर समय उनीहरूसँग बिताउने थियो। अनि उनीहरू सबैले खुसीको वास्तविक अनुभूति गर्ने थिए। एक अर्काको प्रेमले उनीहरूको जीवन भरिने थियो र उनीहरूले आफ्नो प्रेम अरूलाई पनि बाँड्न सक्ने थिए। उनीहरूलाई पूर्ण रूपमा विश्राम चाहिन्छ। उसले खुल्ला झ्यालबाट एकटक लगाई बाहिर आफ्नो बगैँचामा हेर्यो। सुन्दर फूल फुलेको देखियो र तिनको सुगन्धको अनुभूति आफूले कोठाभित्रबाट भर्यो र फुलेको फूलमाथि भमराको भू भू आवाजको सुन्दर सङ्गीतमा आफूलाई डुबायो। त्यसपछि बाहिरबाट चराहरूको चिरबिरी आवाज युक्त मिठो धुनले धुन उसले सुन्यो। तब उसले आफ्नो मनमा आफ्ना नानीहरूलाई देख्यो। तब उसको हृदय भरियो र हृदयको घड्कनबाट मिठो धुन बजेको उसले अनुभव गर्यो। उसको प्रेमभन्दा ठुलो प्रेम कुनै छैन भनी सोच्यो र कपिलमा लेख्न थाल्यो। मेरा प्यारा नानीहरू, तिमीहरू मेरो लागि धेरै धेरै महत्त्वका छौ। मेरो जीवनभन्दा पनि म तिमीहरूलाई आफ्नो जीवनभन्दा बढी माया गर्छु। म आफ्नो लागि केही चाहन्न, तर तिमीहरूको राम्रोको लागि जे गर्न पनि तयार छु। मेरो प्रेमले तिमीहरूलाई कहिले पनि तलब पार्ने छैन। मैले तिमीहरूलाई कहिले पनि बिर्सिदिन र छोड्दिन। तिमीहरू मेरो हृदयमा सधैँ हुनेछौ। जब जब म तिमीहरूको विषयमा सोच्छु, मेरो हृदयले गाउँछ र म खुसीले उफ्रिन्छु। प्रत्येक विचार मबाट निस्कन्छ त्यो तिमीहरू प्रतिको प्रेम मात्र हुन्छ। मलाई थाहा छ मैले जति तिमीहरूलाई कसैले पनि प्रेम गर्न सक्दैन वा गर्दै, मैले धेरै समय तिमीहरूलाई दिने उपहारको विषयमा सपना देखेको छु, ताकि उक्त उपहारले तिमीहरूलाई थाहा होस् कि मेरो प्रेम तिमीहरूको निम्ति कति फराकिलो र गहिरो छ भनेर। म तिमीहरूको व्यावहारिक जीवनमा परिवर्तन चाहन्छु। म चाहन्छु मेरो उपहारले हाम्रो सम्बन्ध अझ नजिक होस् भने हामी एकअर्काको लागि समय दिन सकौँ र एकअर्काको निम्ति भरोसा भन्न सकौँ। धेरै परिवारहरूले आफ्नो जन्मदिन र अरू धेरै अवसरहरू सँगसँगै मनाउँछन्। कतिले त महिनै पछि आफ्नो परिवारसँग बसेर समय पनि बिताउँछन् र आफ्नो प्रेम र खुसी साटासाट गर्छन्। अर्थात् प्रेम प्रकट गर्ने हजारौँ माध्यम मानिसहरूमा हुन्छन्। म तिमीहरूलाई विशेष उपहार दिन चाहन्छु। तिमीहरूले प्रत्येक दिन वा हप्ता सदा सदासम्म त्यो उपहार साथ राख्नेछौ। मलाई थाहा छ तिमीहरू व्यस्त छौ, किनकि तिमीहरूले धेरै गर्नु छ, पैसा कमाउनु छ, आफ्नो घरको हेरचाह गर्नु छ, खाना पकाउनु छ, एकअर्काको ख्याल राख्नु छ र अरू धेरै कुराहरू। त्यसकारण मेरो लागि यो धेरै महत्त्वपूर्ण छ कि ताकि म तिमीहरूलाई उक्त विशेष उपहार दिन सकौँ। यो समयको उपहार हो, यो 24 घन्टा हाम्रो लागि दिएको उपहार हो। पुरा दिनमा आराम ल्याऊ। जुन दिनले हाम्रो वरिपरि भएका सुन्दरतालाई नजिकबाट हेर्न हामीलाई अवसर दिन्छ। तिमीलाई लाग्ला यो कसरी हुन सक्छ? मलाई विश्वास गर, यदि यो दिनमा विश्रामको दिनमा आराम गरियो भने तिम्रा 6 दिनहरू धेरै खुसी र सफल हुनेछन्। र मलाई थाहा छ यो सत्य हो भने म तिमीहरूलाई प्रेम गर्छु। कृपया मलाई भेट्न आऊ, मलाई तिमीहरूको न्यासो लागेको छ। परमेश्वरले तिमीहरूलाई सदा सदा आशिष दिनुहोस्। तिमीहरूको उही प्रेम गर्ने बुबा।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
श्रोता मित्रहरू, ख्रिस्ट येशूको नाउँमा न्यानो अभिवादन, जय मसीह। म तपाईँहरूको साथी उमेश यमन थापा सदा चाहिँ केही विषयवस्तु लिएर तपाईँहरूको माझ उपस्थित भइसकेको छु। श्रोता मित्रहरू, आज तपाईँहरूको अगाडि एउटा जीवन गवाई लिएर उपस्थित भइसकेको छु, अनि त्यो जीवन गवाई यस प्रकारको छ। मलाई एडभान्टिस्टहरूको बारेमा धेरै कुरा थाहा थिएन। मलाई यति चाहिँ राम्रोसँग थाहा थियो कि उनीहरू अलि बढी नै कट्टर हुन्छन्। यी सब कुरा मैले जस्टर एडभान्टिस्ट युनिभर्सिटीबाट थाहा पाएँ, जुन मेरो गाउँको नजिकै छ, र त्यहाँ काम गर्ने कर्मचारीहरू त्यहाँ थुप्रै छन्। त्यस्तै भए तापनि मैले त्यस विश्वविद्यालयमा कामको लागि निवेदन दिएँ। मलाई त्यहाँ काम दियो र म स्कुलमा काम गर्न थालेँ। त्यहाँ मैले थाहा पाएँ कि एडभेन्टिस्टहरू मेरो गाउँमा इभान्जेलिस्टिक मिटिङ अथवा सेवाकाईको लागि मेरो गाउँमा जाँदैछन्। मलाई ती मानिसहरूको विश्वासको बारेमा केही कुरा जान्नु थियो, त्यसकारण म पनि त्यो मिटिङमा उनीहरूसँग गएँ र सहभागी भएँ। जब वक्ताले बप्तिस्माको बारेमा बताउँदै थिए, उनी भन्दै थिए कि बप्तिस्मा भनेको येशूलाई मान्ने क्रिस्चियनहरूले सार्वजनिक रूपमा दिने एउटा गवाही हो। यस विषयमा वक्ता र श्रोताहरूबीच धेरै बेर छलफल पनि भयो। बप्तिस्मा लिँदैमा मान्छे बच्चा जस्तो भएर फेरि जन्म हुन्छ, मैले प्रश्न गरेँ। तर जब बोलिरहेको वक्ताले मलाई बाइबलबाट पद पल्टाएर देखाए, त्यसपछि मैले मेरो डिक्सनरीमा हेरेँ, त्यसपछि मैले महसुस गरेँ कि बप्तिस्मा लिएर वा डुबेर निस्किनु भनेको येशूको भक्त भएको एउटा उदाहरण वा चिन्ह रहेछ भनेर, जुन कुरा बाइबलमा पनि तोकिएको रहेछ। यो बप्तिस्मा सम्बन्धी विचारसँग पनि म सहमत भएँ र उक्त तथ्यलाई पनि स्वीकारेँ। अनि इच्छा नलागी म एडभेन्टिस्ट चर्च जान थालेँ र एडभेन्टिस्टहरूले बाइबलको सत्यलाई प्रचार गर्छन् भन्ने मलाई लाग्न थाल्यो। जुन मण्डली म जाने गर्थे वास्तवमा त्यो चर्च सत्य होइन रहेछ भनेर, जब मैले मेरो श्रीमतीलाई म एडभेन्टिस्ट हुन लागेको कुरा बताएँ, त्यसपछि उनी छक्क परिन् र मसँग रिसाउँदै भनिन्, तिमी पागल त हुन लागेनौ, मैले जानेसम्म त तिमीहरूलाई एडभेन्टिस्ट मन पर्दैन थियो, त्यहाँमाथि यत्तिकै वर्ष हामी जाँदै गरेको मण्डलीमा के खराब छ र तिमी यस्तो भन्छौ भने ऊ मसित रिसाइन। मेरो दाजुभाइ र बुवाआमाले पनि बुझ्न सक्नु भएन कि पहिला मलाई मन नपर्ने मण्डली अहिले किन जान थाले भनेर। अनि सत्यमा अडिक रहनु, उनी भन्छन् कि मेरो घर नजिकै गाउँमा एउटा सानो एडभेन्टिस्ट मण्डली थियो, म त्यहाँ जान थालेँ। मैले मासु खान छोडेको देखेर मेरो श्रीमती म प्रति आक्रोशित पनि भइन्। जब मैले मेरो कमाईको 10% चर्चमा बुझाउन थालेँ, त्यसपछि मेरो बुबाले मलाई बुझ्न सक्नु भएन र भनाभन भयो। यी सबै कुराहरूका बावजुद मलाई एडभेन्टिस्ट चर्चको सत्यताको पछाडि लाग्नु मेरो लागि अति नै कठिनाईपूर्ण थियो। तर मैले निर्णय गरिसकेको थिएँ कि म बाइबलको सत्यतामा सधैँ अडिग रहन्छु र परमेश्वरले मलाई आशिष दिनुहुन्छ भनेर। यी सब कुरा मेरो लागि सजिलो थिएन। कहिलेकाहीँ म पूर्ण रूपले एक्लो महसुस गर्थेँ। हाम्रो संस्कारमा परिवारको ठूलो महत्त्वपूर्ण भूमिका हुन्छ। जब मेरो अप्ठ्यारा परिस्थितिमा जब मेरा चर्चका मण्डलीका परिवारले मलाई साथ दिन्थे तर मेरो आफन्तहरू मेरो विरुद्धमा उभिने गर्दथे। तर मैले बाइबल अध्ययनलाई निरन्तरता दिँदै गएँ। मेरो श्रीमतीले धेरै पढे भने मान्छे पागल हुन्छ, धेरै बाइबल नपढ भन्ने गर्थिन्। जबसम्म एडभेन्टिस्ट विश्वविद्यालयमा मेरो काम सकिएन तबसम्म मैले परिवारसँग असाध्यै कठिनाईसँग बस्नु पर्यो। तर ठुलो आश्चर्य, समय बित्दै गयो र धेरै कुराहरू परिवर्तन हुँदै गए। मैले 6 महिनाको लागि घरबाट काम पाएँ र म 6 महिनाको लागि घरबाट बाहिर गएँ। जब म 6 महिनापछि घर आएँ, मेरी श्रीमतीले पनि म एडभेन्टिस्ट मण्डलीमा बप्तिस्मा लिनको लागि तयार छु र लिन चाहन्छु भनिन्। त्यसपछि म उनको कुराले आश्चर्यचकित भएँ। मैले थाहा पाएँ कि म नभएको समयमा त्यही एडभेन्टिस्ट विश्वविद्यालयको एकजना मानिसले बाइबल दिएछन् र उनी बाइबलको अध्ययन गर्न थालेकी रहेछन्। त्यस दिनको भोलिपल्ट नै श्रीमतीको बप्तिस्माको कार्यक्रम रहेछ। कस्तो अचम्मको आश्चर्य! मेरी आमाले पनि मेरो विश्वासको बारेमा कुरा गर्न थाल्नुभयो र म मेरी आमासित बाइबल पढ्न थालेँ। तर मेरा दाजुभाइहरू मेरो विश्वासलाई लिएर बहस गर्ने र नराम्रो व्यवहार गर्ने गर्थे। आफ्नो पारिवारिक पुस्तैनी धर्मलाई छाडेर अर्को धर्मपछि लागेको भनी झगडा पनि गर्दथे। तर मेरो बुबाले उनीहरूलाई गाली गर्नुभयो र मेरो इच्छा अनुसारको धर्म मान्न र मलाई आदरपूर्ण तरिकाले बोल्न भनी दाजुहरूलाई चेतावनी पनि दिनुभयो। त्यस एडभेन्टिस्ट विश्वविद्यालयले मलाई सेक्युरिटी गार्डको काममा बोलायो। म असाध्यै खुसी भएर गएँ घर नजिकै काम गर्न पाएकोमा। यो थियो मेरो जीवन गवाई, कसरी परमेश्वरले मेरो जीवनमा परिवर्तन ल्याउनु भयो र कसरी मेरो श्रीमतीलाई पनि परमेश्वरले डोर्याउनु भयो। श्रोता मित्रहरू, यो त थियो एउटा जीवन गवाई। म तपाईँहरूको साथी फेरि अर्को दिन अर्को विषयवस्तु लिएर आउने बाचासहित अहिलेलाई तपाईँहरू माझबाट बिदा माग्दछु। परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्।
छ युद्ध अनौठो म भित्र शरीर आत्माको सङ्घर्ष गर्दैछु, गुहार माग्दैछु विजयी येशूसँग। कारण थाहा छ मलाई युद्ध उहाँको विजय मेरो हो।
श्रोता,
तपाईँलाई आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120, र अर्को 98185555, 98185555। श्रोता, तपाईँ हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ: nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रो सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुत म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।